अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म भूपेन्द्र। रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रममा हामी नागरिक समाज, आम सञ्चार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्व बारे छलफल गर्छौ। रेडियो कार्यक्रम साझा बोली दुई तरिकाले तयार हुन्छ। सुशासन प्रवर्धनका लागि विभिन्न क्षेत्र र सरकारवाला संस्थाबीच चाहिने पारस्परिक जवाबदेहिताका बारेमा राष्ट्रिय स्तरका बहस, स्थानीय मुद्दाको राष्ट्रियकरण तथा समसामयिक सवालमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी सहितको साझा बोली कार्यक्रम इक्वल एक्सेसले काठमाडौँमा उत्पादन गर्छ। अर्को हप्ता तपाईँले यसै समयमा यिनै सवाल तर विभिन्न स्थानीय तहका परिवेशलाई समेटेर तयार गरिएको साझा बोलीको स्थानीय संस्करण सुन्न सक्नुहुन्छ। जुन कार्यक्रम भिन्न 10 स्वतन्त्र FM रेडियोहरूले तयार गर्छन् र त्यो कार्यक्रम अरू 29 FM रेडियोहरू गरी जम्मा 39 FM रेडियोहरूबाट सुन्न सकिन्छ। रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले कोरोना भाइरसको महामारीमा कसरी सतर्क भई चाडपर्व मनाउने, सरकारको पूर्व तयारी कस्तो छ भन्ने बारेमा कुराकानी गरेका थियौँ। आजको भेटघाटमा भने हामी कोरोना भाइरस अर्थात् COVID-19 स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र नागरिकको स्वास्थ्य सेवामा पहुँचका बारेमा छलफल गर्दैछौँ। कोरोना भाइरसले ल्याएको महामारीले हाल सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित भएको छ। महामारीको बेलामा स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरूले कोरोना भाइरस बिरामी मात्र नभई सामान्यदेखि अति गम्भीर बिरामी पनि हेर्नुपर्ने अवस्था छ। कोरोना भाइरस संक्रमणको पुष्टि भएका र लक्षण देखिएका बिरामीहरूलाई अस्पतालको आइसोलेसन तथा आइसियूमा राखी उपचार गर्नुपर्ने अवस्था छ। सीमित स्रोत साधन भएको नेपालमा एकातिर कोरोना भाइरसका बिरामी सँगसँगै नियमित फलोअपका बिरामी, दीर्घरोगी, सामान्यदेखि जटिल समस्या भएका बिरामीहरूको उपचारमा भने चुनौती थपिएको छ। संक्रमितको चाप बढ्दो अवस्थामा राज्यले प्रभावकारी तवरबाट स्वास्थ्य सेवा प्रवाह गर्न सकिरहेको अवस्था छैन। यस्तो अवस्थामा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कसरी स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्, राज्यले अब कुन प्रणाली मार्फत स्वास्थ्य सेवालाई सहज र सबल बनाउने, स्थानीय तहले कस्ता प्रबन्ध तथा व्यवस्थापन गरिरहेका छन्, नागरिक आफैले यो संकटको अवस्थामा स्वास्थ्य उपचार लिँदा के कस्ता कुरामा ध्यान दिइरहेका छन् भन्ने सवालमा आधारित भई आजको कार्यक्रममा छलफल गर्नेछौ। कार्यक्रम सुरु गर्नुभन्दा पहिले आज कार्यक्रममा समेटिने छलकहरू नै सुनौ।
बाबुलाई लिन गए थिए, म त्यहाँ वास्तै भएन, अर्को पटक गर्नु होला, अलि सुन्यापछि पाक्छ अनि खोलिदिउँला भन्न त्यो पटक पठाउनु भयो। एकपटक पहिलो पटक अनि दोस्रो पटक गएर झन् हेर्दैन,
भित्र पसाएर जाँच्ने ओर्ने क्रम केही पनि देखेको छैन। कोरोनाको न्यूले गर्दा अरू रोग लागेका बिरामीले उपचार पानन्,
कोरोना नलागेको मान्छेलाई नि कोरोना लागेको भनेर राम्रोसँग अब जाँच गर्दैनन्, चेकै नगरिकन औषधि अन्दाजको भरमा औषधि दिएर पठाउँछन्।
स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा हामी एकदम हाम्रो औषधिको पर्याप्तता छ, सबै स्वास्थ्य संस्थाहरू नियमित स्वास्थ्य सेवा प्रदान गर्ने र हाम्रो चाहिँ स्थानीय तहले प्रदान गर्ने स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा चाहिँ
समय तोकेर कति दिनमा कसरी PCR गर्ने र उहाँहरूलाई कसरी सेवा प्रदान गर्ने भन्ने कुरा त्यो पनि व्यवस्थित तरिकाले गरिराख्नुभएको छ स्वास्थ्य कर्मी मित्रहरूले।
रोग लाग्न नदिनको लागि काम गर्नुहोस्, एउटा मास्क लगाइदिनुहोस्, 2 मिटरको दूरी कायम गरिदिनुहोस्, जरुरी नपरी घरबाट ननिस्किनुहोस् भनेको कारण के हो भने भोलि बिरामी बलियो भने उपचार पाउन पनि गाह्रो, उपचार पनि छैन, फेरि COVID-19 त कुनै उपचार छैन।
कोरोना भाइरसले अहिले दिन प्रतिदिन महामारीको रूप लिइरहेको छ। हरेक दिन संक्रमणको दर बढ्दो छ। सहर बजार मात्र नभई दूर दराजका गाउँघरमा समेत संक्रमण फैलिसकेको अवस्था छ। काठमाडौँ उपत्यका लगायत सहर बजारका अस्पतालमा कोरोनाको बिरामी राख्नलाई बेड छैनन्, आइसियू तथा भेन्टिलेटरको अभाव छ। गाउँघरमा रहेका स्वास्थ्य संस्थाहरूमा पनि अस्पतालको जनशक्ति, उपकरण, स्रोत साधन आदि केही मात्रामा भए पनि कोरोना भाइरसका बिरामीका लागि छुट्याउनु पर्ने अवस्था छ। अन्य रोगका बिरामीहरू संक्रमणको डरले पहिलेकै जसरी स्वास्थ्य संस्थामा उपचार गराउन जान सकिरहेको अवस्था छैन। कोरोना भाइरसले भन्दा पनि उचित समयमा स्वास्थ्य सेवा लिन नपाउँदा अन्य रोग लागेका बिरामी समस्यामा परेका छन्। यो अवस्थामा स्वास्थ्य सेवालाई सहज बनाउन स्थानीय तहले कस्तो भूमिका खेलिरहेका छन्, नागरिक स्वयंले कस्तो कठिनाई भोग्नु परेको छ, सम्बन्धित पक्षले यसतर्फ कतिको ध्यान दिइरहेका छन् भनेर आजको कार्यक्रममा हामी छलफल गर्दैछौँ। सबैभन्दा पहिले हामी आम सर्वसाधारणको कुरा सुन्छौँ। तपाईँले स्वास्थ्य सेवा कसरी लिइरहनु भएको छ? यो समयमा स्वास्थ्य सेवा लिँदा कुनै कठिनाई भोग्नु भएको छ? पहिले दिइने स्वास्थ्य सेवा र अहिले दिइने स्वास्थ्य सेवामा के अन्तर पाउनु भएको छ? अछाम, सिन्धुपाल्चोक र जाजरकोटका सर्वसाधारणलाई हाम्रा संचारकर्मी साथीहरूले सोध्नु भएको छ।
मेरो नाम ईश्वरी ओली हो, घर भेर नगरपालिका वडा नम्बर 4। मेरो 6 वर्षको बाबुलाई लिन गए थिएँ, म त्यहाँ वास्तै भएन, अर्को पटक गर्नु होला, अलिक सुन्याएपछि पाक्छ अनि खोलिदिउँला भन्न त्यो पटक पठाउनु भयो, एक पटक पहिलो पटक अनि दोस्रो पटक गएर झुन हेर्दैन, पछि दिजुन लिन लास्ट गरे देखुन अल त भयो, त्यही नभए फेरि मेडिकल लि हुन्छ, यस्तो हस्पिटल जाऊ, यहाँ नसके पनि क्या यहाँ हामी सक्दिनौँ भन्दा पनि त हुन्छ त, त्यति गरेर सुन्छ होइन भन्ने, अब यस्तो ठाउँ जाऊ भन्न निर्णय दियो भने त त्यही बेला त मैले बस्नु दुःख पाएँ।
पिपला देवी चौतारा साँचो गढी नगरपालिका वडा नम्बर 3 पर्छ। भित्र पसाएर जाँच्ने ओर्ने क्रम केही पनि देखेको छैन, नजिकको स्वास्थ्य चौकीमा देख्नु पर्दा अरूको बिरामीहरू देख्नु पर्दाखेरि बाहिर छाप्रा मुनि राख्ने अनिखेरि त्यहाँबाट के भयो भनेर सोध्ने, ज्वरो आयो, टाउको दुख्यो, छाती दुख्यो, घाँटी दुख्यो, उहाँहरूले के भन्नुहुन्छ त्यही अनुसारको औषधि ट्याब्लेटहरू चाहिँ बाहिरै ल्याएर समाउन दिने हो, त्यस्तो देखाएको छु। कोरोनाको न्यूले गर्दा अरू रोग लागेका बिरामीले उपचार पानन्।
पुष्पा मल्ल, फेरि नगरपालिका 4। पहिलेको जस्तो राम्रोसँग चेक जाँच गर्दैन अहिलेखेरि, अहिले अर्कोबाट आयो होला गरौँला भनेर त्यत्तिकै पठाइदिनुहुन्छ, त्यही आइरन चक्की दिनुहुन्छ अनि त्यसपछि अरू चेक गर्नु भएको छैन, कोरोनाको अहिले डर छ त्यही भएर चेक हुन्न भनेर त्यही भन्नु। 3 पटकमा गएँ हस्पिटल अनि चेक गर्नु भएको छैन, यो कोरोनाको डर छ अनि यतिखेर अर्को पटक आउँदाखेरि गर्नु होला भएन, केही त्यस्तो चेक भएको छैन, पहिला त राम्रोसँग चेक जाँच गर्नुहुन्थ्यो, सबै गर्नुहुन्थ्यो अनि आइरन चक्की पनि दिनुहुन्थ्यो, अहिले दिनु गर्नु भएको छैन।
कल्पना बोहरा, स्वास्थ्य सेवा लिन चाहिँ अलिकति गाह्रो भएको छ, गाडी पनि बन्द भयो, त्यो बिचमा पनि नागरिकहरूले स्वास्थ्य सेवाबाट अलिकति वञ्चित हुनु पर्यो, सँगसँगै स्वास्थ्य कर्मीमा पनि कोरोना देखिएपछि केही संस्थाहरू पनि सिल गरियो, त्यो बिचमा पनि नागरिकहरूले स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ।
देवी पराजुली, घर बोलेफी 1 सिन्धुपाल्चो हस्पिटलमा कोरोना नलागेको मान्छेलाई नि कोरोना लागेको भनेर राम्रोसँग अब जाँच गर्दैनन्, यति केही गरी गरे पनि पर राखेर अब राम्रोसँग चेकै नगरिकन औषधि अन्दाजको भरमा औषधि दिएर पठाउँछन् अनि अब के रोग लाग्यो भने पनि थाहा हुँदैन, एकदम समस्या छ। म बिरामी भएर हस्पिटलकै सेवा पनि पाइएन, गएर कति घन्टौँ लाइन बस्नुपर्छ र लाइन बसेर पनि जुन सम्बन्धित रोग भएको हो त्यो रोगको उपचार राम्रोसँग पाइँदैन।
मेनुका कुँवर, साँफे बगर नगरपालिका 3। एउटा बिरामी भए पनि घरभित्रै बस्नुपर्ने, स्वास्थ्य संस्था जाने चाहिँ मनमा डर लाग्ने, गए पनि भने जस्तो त्यहाँ अब हुँदैन, स्वास्थ्य कर्मीलाई पनि कोरोना संक्रमित भएको देखियो, तरासै तरासमा जानुपर्ने, उचित चाहिँ जति पहिला पाउँथ्यौँ त्यति चाहिँ अहिले यो कोरोनाको कारणले गर्दाखेरि असहज नै भएको छ।
उहाँहरूको कुरा सुन्दा पहिलेको तुलनामा अहिले स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिन कठिनाई भोग्नु परेको बताउनु भयो। कोरोना भाइरस संक्रमण हुने डरले कति बिरामीहरू त अस्पतालमा नै नजाने, कोही बिरामीलाई चिकित्सकहरूले राम्ररी उपचार नै नगरिदिने, त्यसै अनुमानको भरमा औषधि लेखिदिने गरेको पाइयो। अर्कातर्फ नियमित स्वास्थ्य चेक जाँच गरिरहनु पर्ने बिरामीहरू जस्तो सुत्केरी महिला, दीर्घ रोगी र मौसमी बिरामीहरूले त सुलभ स्वास्थ्य सेवा नपाउँदा झनै कठिनाई भोग्नु परेको रहेछ। कोरोना संक्रमितको उपचारका लागि छुट्टै व्यवस्था गरी स्वास्थ्य संस्थाले अन्य बिरामीहरूलाई पनि नियमित उपचार गर्नुपर्छ। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ। संविधानमै प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरेको अवस्थामा नागरिकलाई उचित किसिमको स्वास्थ्य सेवा प्रदान गर्नतर्फ सरकारवाला निकायले लाग्नुपर्छ। अब भने कार्यक्रममा हामी स्थानीय जनप्रतिनिधिका कुरा सुन्छौँ। यहाँको पालिकाभित्रका स्वास्थ्य संस्थाको अवस्था कस्तो छ? त्यहाँका स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस संक्रमित सँगसँगै अन्य नियमित बिरामीहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ? कठिनाई तथा चुनौती कतिको छ? यदि छ भने कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ भनेर हाम्रा संचारकर्मी साथीहरूले गोर्खा, ओखलढुङ्गा र कैलालीका जनप्रतिनिधिहरूसँग कुरा गर्नु भएको छ।
मोहन कुमार श्रेष्ठ नगर प्रमुख सिद्धिचरण नगरपालिका ओखलढुङ्गा। हाम्रो सिद्धिचरण नगरपालिका स्थित 12 वडामा रहेका स्वास्थ्य संस्थाहरूमा COVID-19 को त्यो संक्रमणलाई नियन्त्रण र यसको रोकथाम गर्नको लागि सबै स्वास्थ्य कर्मीहरू आफ्नो कार्य क्षेत्रमा क्रियाशील छन्। स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधिको जुन मौजादहरू छ औषधिको आवश्यकता हेरिकन औषधि आपूर्ति चाहिँ सबै 12 वडाका स्वास्थ्य चौकीहरूमा नियमित रूपमा भइरहेको छ। स्वास्थ्य क्षेत्रमा औषधिको अभाव भयो भनेदेखि त्यसको आपूर्ति व्यवस्थित गर्न समयमा नै औषधि व्यवस्थापन गर्नको लागि नगरपालिका सचेत छ, चिन्तित छ। त्यसै आधारमा प्रत्येक स्वास्थ्य संस्थामा रहने स्वास्थ्य कर्मीहरूलाई नगरपालिकाले स्पष्ट निर्देश के गरिसकेको छ भन्दाखेरि स्वास्थ्य क्षेत्र जो मानवसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको र त्यो एउटा संवेदनशील क्षेत्र भएको कारणले गर्दाखेरि तपाईँहरूले हेल्थ चेकलाई नगरिदिनु, नगरवासीको स्वास्थ्य स्थितिलाई बिग्रन नदिनको लागि तपाईँहरूको महत्वपूर्ण भूमिका निर्वाह हुनुपर्छ भन्ने कुरालाई प्रत्येक स्वास्थ्य कर्मीलाई हामीले त्यो किसिमको सामूहिक बैठक बसेर कहिलेकाहीँ मन्त्रालयबाट आएको पत्रहरूको आधारमा पत्र लेखेर पनि जानकारी गराउने काम चाहिँ गरेको।
गाउँमा म चाहिँ जानकी गाउँपालिका उपाध्यक्ष। जानकी गाउँपालिकाभित्रको स्वास्थ्य संस्थाको अवस्था अहिले हाम्रो पनि केही स्वास्थ्य कर्मीहरू संक्रमित भइसक्नु भएको अवस्था छ, तर पनि हामीले विधा जनताहरूलाई चाहिँ दिइरहेको अवस्था छ। नियमित रूपमा सेवा प्रदान गरिरहनु भएको छ, स्वास्थ्य कर्मीहरूले त्यो त दिनै रहनु भएको छ। कोरोनाको सम्बन्धमा भन्ने हो भने हामीले स्वास्थ्य कर्मीहरूले समय तोक्नु भएको छ, जस्तो PCR गराउनु पर्ने अनि जो संक्रमित छ उहाँहरूलाई चाहिँ अब सम्बन्धित निकायमा पठाउने उहाँहरूले समयहरू बनाउनु भएको छ। प्रत्येक दिन त्यसरी गर्दाखेरि अलिकति गाह्रो हुन्छ, त्यो भावनाले समय तोकेर कति दिनमा कसरी PCR गर्ने र उहाँहरूलाई कसरी सेवा प्रदान गर्ने भन्ने कुरा त्यो पनि व्यवस्थित तरिकाले गरिराख्नु भएको छ स्वास्थ्य कर्मी मित्रहरूले।
म रुद्र अधिकारी सुनकोशी गाउँपालिका ओखलढुङ्गाको अध्यक्ष।
मेरो गाउँपालिकामा रहेका 12 हामीसँग स्वास्थ्य संस्थाहरू रहेका छन्। हामी अहिले चाहिँ अस्थायी कोविड अस्पतालको रूपमा चाहिँ नेपाल सरकारको सहयोगमा 500 अस्थायी कोविड अस्पताल स्थापनाको प्रक्रियामा छौँ। त्यो स्थापना भइसकेको छैन। त्यो बाहेक अन्य हामीसँग रहेका 12 स्वास्थ्य संस्थाहरूले नियमित स्वास्थ्य सेवा प्रदान गर्छ। कोविडसँग सम्बन्धित अन्य धेरै कुरा हाम्रो जनशक्ति स्वास्थ्य प्राविधिकहरूले त्यो गर्न सक्ने जनशक्ति हामीसँग छैन। त्यसँग चाहिने चाहिँ इन्स्ट्रुमेन्टहरू पनि हामीसँग उपकरणहरू पनि पर्याप्त छैन। त्यही भएर चाहिँ हाम्रो स्वास्थ्य कर्मी जुन चाहिँ हाम्रो लेभलको स्वास्थ्य संस्थाहरू स्थानीय तह लेभलको छ उहाँहरूले चाहिँ सतर्कता अपनाउन अनुरोध गर्ने, सचेतीकरणको कुराहरू गर्ने, उहाँहरूलाई काउन्सिलिङ परामर्श दिने र यी कुराहरू बाहेक अरू कुराहरू नियमित चाहिँ हाम्रो चाहिँ स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा हामी एकदम हाम्रो औषधिको पर्याप्तता छ। सबै स्वास्थ्य संस्थाहरू नियमित चाहिँ स्वास्थ्य सेवा प्रदान गर्ने र हाम्रो चाहिँ स्थानीय तहले प्रदान गर्ने स्वास्थ्य सेवा प्रदान गर्ने कुरामा चाहिँ क्रियाशील छ।
मेरो नाम फुलमया गुरुङ, धार्जे गाउँपालिकाको उपाध्यक्ष। अहिले हालसम्म चाहिँ अहिले मेरो गाउँपालिकाभित्र 7 वडा मध्येमा 8 स्वास्थ्य चौकी छ। बिरामीहरूले चाहिँ स्वास्थ्य संस्थाबाट अहिलेसम्म राम्रैसँग उपचार लिने गरिरहेको छ। मेरो गाउँपालिकामा चाहिँ बाहिरबाट आउने भन्दा पनि भित्र चाहिँ जुन कोरोना लाग्नु पर्ने थियो त्यो कोरोना चाहिँ अहिलेसम्म लागेको अवस्था छैन। यदि लागेको व्यक्तिहरू पनि जस्तै बाहिर जिल्लाहरूमा बसोबास गर्नेहरूलाई मात्रै लागिरहेको छ। त्यस कारणले गर्दाखेरि जहाँ बिरामीहरू स्वास्थ्य संस्थामा जाँदाखेरि त्यस्तो त्रसित भएको अवस्था चाहिँ अहिलेसम्म देखेको छैन। त्यसले गर्दाखेरि स्वास्थ्य कर्मीहरूले आएको बिरामीलाई चाहिँ राम्रोसँग उपचारमूलक औषधिहरू नै दिइरहेको अवस्था छ।
म राजन राज पन्त गोर्खा नगरपालिकाको प्रमुख। नगरपालिकाको आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य सौगी गरेर दुई ढङ्गका स्वास्थ्य उपलब्ध गराउने कार्यालयहरू छन्। त्यो कार्यालयहरू मार्फत हामीले नियमित रूपमा आउने स्वास्थ्यका लागि उपचारका लागि आउनेहरूको नियमित ढङ्गबाट उपचार गरेका छौँ र त्यहीँबाट सेवा प्रवाह गरेका छौँ। अब त्यसमा कोभिड लागेको नलागेको त अब हाम्रा स्वास्थ्य कर्मीहरूले जाँच्ने त्यहाँ जुनसुकै प्रकृतिका रोगीहरू पनि आउनु भएको छ, जो बिरामीहरू आउनु भएको छ उहाँहरूको पहिचान कोभिड भन्ने कुराको पहिचान पछि हुनेको। नियमित स्वास्थ्य सेवामा हाम्रो कुनै पनि कठिनाई भएको छैन। हामीले निरन्तर हामीले हिजोको लकडाउनको अवधिमा पनि एक दिन पनि हामीले स्वास्थ्य संस्थाहरू बन्द गरेनौँ। शनिबारको दिन पनि स्वास्थ्य संस्थाहरू हामीले सञ्चालन गऱ्यौँ हिजोको दिनमा, र पछाडिका दिनमा पनि हामीले निरन्तर रूपमा सेवा दिइ राखेका छौँ। र अब यो कोभिडका बिरामीहरूलाई दिइने स्वास्थ्य चाहिँ त्यसको छुट्टै अर्गान्स हामीले निर्माण गरेका छौँ।
गोर्खा, ओखलढुङ्गा र कैलालीका जनप्रतिनिधिहरूको कुरा सुन्दा केही स्वास्थ्य संस्थाहरूमा कोरोना भाइरस विरुद्ध अग्रपन्थीमा रहेर काम गर्ने स्वास्थ्य कर्मीहरू स्वयं संक्रमित हुन गई स्वास्थ्य सेवा प्रभावित भएको कुरा सुनाउनु भयो भने अधिकांशले आफ्नो पालिकाभित्रका स्वास्थ्य सेवा प्रवाह गर्दा केही कठिनाई भोगिरहेको पनि बताउनु भयो। जनप्रतिनिधिहरूले स्वास्थ्य संस्थामा नियमित सेवा प्रवाहमा कुनै पनि कठिनाई आउन नदिन विभिन्न पूर्व तयारी गरिरहेको तथा आवश्यक स्वास्थ्य सामग्रीहरूको पूर्व मौजदात समेत गरिरहेको कुरा सुनाउनु भयो। साथै स्वास्थ्य सेवालाई सहज बनाउन हरेक स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्ने निर्देशन तथा निगरानी गर्ने गरेको र आफूहरू पालिकाभित्रका नागरिकको स्वास्थ्य अवस्थालाई लिएर सचेत रहेको कुरा पनि उहाँहरूले गर्नुभयो। अब भने हामी डडेलधुरातर्फ लाग्छौँ। महामारीको बेलामा स्वास्थ्य सेवा प्रवाहमा सहज तथा प्रभावकारी बनाउन डडेलधुराका स्थानीय तहहरू कसरी लागि परेका छन्? स्थानीय तहले महिला, जोखिममा परेको समूह, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रभावकारी बनाउनतर्फ के कसरी काम गरिरहेका छन् त? हाम्रा सामुदायिक सञ्चारकर्मी ममता भट्टले तयार पार्नु भएको यो रेडियो सामग्री नै सुनौ।
सातवटा स्थानीय तह रहेको डडेलधुरा जिल्लामा स्वास्थ्य प्रणालीलाई व्यवस्थापन गर्नको लागि स्थानीय तहहरू लागि परेका छन्। महामारीको यो समयमा महिला तथा जोखिममा परेका समूह, बाल बालिका, अपाङ्गता भएका व्यक्ति र गरीब समुदायको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ। यो महामारीको बेलामा पनि स्वास्थ्य संस्थाहरूले राम्रैसँग सेवा प्रवाह गरिरहेको भन्नुहुन्छ गन्यापधुरा गाउँपालिका तीनकी एकजना सेवाग्राही रञ्जना विष्ट।
स्वास्थ्य चौकीले इमर्जेन्सी र सामान्य बिरामी सबैलाई सेवा दिइरहेको छ। हात धुने अनि सरसफाई हुने हाम्रो ग्रामीण अनि महिला दिदी बहिनीहरूलाई त्यस्तो कुरा सिकाउँदै गरेको छ स्वास्थ्य कर्मीहरूले।
स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीहरूले केवल COVID-19 बिरामी मात्र नभए अन्य सामान्यदेखि अति गम्भीर बिरामी पनि हेर्नुपर्ने हुन्छ। डडेलधुराको डडेलधुरा हस्पिटलमा कोरोना भाइरसको परीक्षण हुने भएकाले पनि सामान्य बिरामी भएपछि यहाँका नागरिकहरूले हस्पिटल जान छोडिसकेका छन्।
यो समयमा स्वास्थ्य संस्था जाँदाखेरि हामी आफैले पनि केयर गरेर जानुपर्छ, जस्तै मास्क, सेनिटाइजर लगाएर जानुपर्छ। स्वास्थ्य संस्थामा त विभिन्न किसिमका बिरामीहरू हुन्छन्, जस्तै कोरोना संक्रमित पनि हुन सक्छन्, त्यो हामीलाई थाहा हुँदैन। त्यही भएर हामीले घरमै उपचार गर्नुपर्छ। सामान्य बिरामीको त धेरै बिरामी भइहाल्यो भने मात्र हस्पिटल जाने गरेको छ।
यो महामारीको समयमा स्वास्थ्य क्षेत्रलाई राम्रोसँग प्रवाह गर्नको लागि स्वास्थ्य क्षेत्र, स्थानीय सरकार, नागरिक समाज र आम सञ्चार माध्यमहरूले पनि सहकार्य गर्न आवश्यक रहेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट।
यी कुराहरूलाई पूर्ति गर्नका निमित्त आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका निमित्त स्वास्थ्य संस्थाहरूले नागरिक समाजका संस्थाहरूसँगको समन्वय यति बेला अलि आवश्यक हो कि जस्तो मलाई लागेको छ। किन भन्दाखेरि स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने सेवाहरू एकल रूपमा आफूले गरिरहँदा स्वास्थ्य जस्तो महत्वपूर्ण पक्षलाई यदि समन्वयकारी रूपमा अगाडि बढाउन सकिन भने यसले आम नागरिकले प्रभावकारी रूपमा सेवा प्राप्त गर्न सक्दैनन्।
अहिले डडेलधुरा जिल्लामा गाउँ तथा नगरपालिकाको स्वास्थ्य संस्थाहरूसँगै अमरगढी नगरपालिकामा संघीय सरकार मातहतको डडेलधुरा अस्पताल र भित्री मधेश जोगबुडाको जोगबुडा अस्पतालले सेवा प्रवाह गरिराखेका छन्। कोरोना भाइरसको संक्रमण दर दिनहुँ बढ़िरहेको यो समयमा स्वास्थ्य सेवा प्रवाह गर्न कतिको चुनौती छ त? डडेलधुरा अस्पताल डडेलधुराका सुपरिन्टेन्डेन्ट डाक्टर जगदीश चन्द्र विष्ट।
मुख्य चुनौती भनेको त अब यो अस्पतालमा चाहिँ ट्रान्समिसन फैलिन सक्ने, अब यसले गर्दा हामीले छुट्टै आइसोलेसन बनाउनु पर्ने, ज्वरो आएको बिरामीले अलग्गै उपचार गर्नुपर्ने र सँगसँगै अलिक चिकित्सक बिरामीहरू पनि एक दुईजना कहिले काहीँ भर्ना भइराख्नु भएको छ, उहाँहरूको लागि आइसियूको व्यवस्था गर्न अब हाम्रो अस्पतालमा ठाउँको असाध्यै अभाव भएको कारणले पनि हामीले त्यो विस्तार गर्न सकेका छैनौँ। त्यो बाहेक अन्य चाहिँ हामीले सामान्यदेखि मध्यम खालका लक्षण भएका बिरामीहरूको सफल रूपमा उपचार भइराखेको छ।
अहिले स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ। आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्थानीय सरकारलाई दिएको दायित्व पूरा गर्न आवश्यक औषधि खरिद लगायत विभिन्न क्षेत्रमा समन्वय र सहकार्य गरिरहेका छन्। अमरगढी नगरपालिका डडेलधुराका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा।
सेवा र गुणस्तर चुस्त दुरुस्त बनाउने कुरामा पनि हाम्रो जिम्मेवारी रहन्छ नै, त्यसैले हामीले विभिन्न समयमा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गर्ने कुरा पनि गरेका छौँ भने PCR मेसिन जडान गर्नका लागि पनि अमरगढी नगरपालिकाले 20 लाख रुपियाँ उपलब्ध गराएको छ।
यो विषम परिस्थितिमा स्वास्थ्य क्षेत्रलाई सबल र सक्षम बनाई नागरिकलाई सर्वसुलभ आधारमा स्वास्थ्य सेवा प्रदान गर्न अहिलेको आवश्यकता हो।
आम नागरिकले अहिलेको अवस्थामा सहजै रूपमा स्वास्थ्य सेवा लिन नपाएको कुरा, स्थानीय तहले कोरोना भाइरस महामारीमा नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगराइएको र यसका लागि आफूहरू लागि परेको कुरा पनि सुन्यौं। यस्तो अवस्थामा नागरिकले सहजै सेवा पाइरहेका छन् छैनन्, के कस्ता समस्या भोग्नु परेको छ, यस्तो अवस्थामा स्थानीय तहसँग सहकार्य गरेर आफ्नो तहबाट नागरिक समाज र आम संचार माध्यमले कसरी भूमिका खेलेका छन् त? अब हामी कार्यक्रममा सिन्धुली र रोल्पाका नागरिक समाज तथा आम संचार माध्यमका प्रतिनिधिका कुरा सुन्छौ।
म लक्ष्मण घिमिरे, पारस्परिक जवाफदेहिता परियोजना सिन्धुलीको जिल्ला संयोजक। जिल्ला स्थित विभिन्न एनजिओ आइएनजिओहरूले र अझ भन्नुपर्दा हाम्रो पारस्परिक जवाफदेहिता परियोजनाले जिल्ला स्वास्थ्य कार्यालय, हेल्थ क्लिनिकहरू लगायतले दिन नसकेको अथवा उनीहरूले सेवा दिन हिचकिचाइरहेको अवस्थामा उनीहरूलाई खबरदारी गर्ने, सर्वसाधारणलाई पनि यस्तो समस्या भयो भनेदेखि स्वास्थ्य कार्यालयहरूमा जानको लागि पनि रिक्वेस्ट गरिरहेको अवस्था छ। विभिन्न च्यानलहरूबाट जस्तै रेडियोमा अन्तर्क्रिया कार्यक्रमहरू गरेर, सामाजिक सञ्जालहरूको प्रयोग गरेर त्यसरी सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ।
म मानसिंह विश्वकर्मा, पत्रकार महासंघ रोल्पाको प्रथम कार्यकालको अध्यक्ष तथा म रोल्पा समाचार साप्ताहिकको प्रकाशक सम्पादक। कतिपय ठाउँमा COVID-19 बिरामीहरू र अन्य बिरामीहरू सङ्घोलमा बसेको हामीले पाइराखेका छौँ। स्वास्थ्य गरेर जान हिचकिचाइरहेको छ। संचार क्षेत्रले स्वास्थ्य संस्थाहरूलाई सचेत बनाउन सक्छौँ, किनभने अन्य बिरामीहरूलाई उपचार गर्ने स्वास्थ्य कर्मीहरूको टोली छुट्टै, त्यसपछि भौतिक पूर्वाधारको हिसाबले छुट्टै ठाउँमा व्यवस्थापन गर्न सकियो भने त्यसलाई राम्ररी अन्य बिरामीहरूको पनि हेरचाह गर्न सकिन्छ।
सिन्धुली र रोल्पाका नागरिक समाज र आम संचार माध्यमका प्रतिनिधिहरूले जनस्वास्थ्यका मापदण्डको पालना गरी स्वास्थ्य सेवा लिनुपर्ने कुराबारे जनचेतना प्रवाह गरिरहेको बताउनुभयो। रेडियो तथा सामाजिक सञ्जालहरू मार्फत नागरिकलाई प्रेरित गर्ने किसिमको विभिन्न कार्यक्रमहरू उहाँहरूले गरिरहनु भएको रहेछ। यो अवस्थामा नागरिकलाई सही सूचना दिई विभिन्न अफवाह तथा हल्लाको पसिनो लागि आफूहरू सुसूचित भई सही सूचनाको आधारमा अघि बढ्ने कुरामा नागरिक समाज तथा सञ्चार माध्यमहरूले ठूलो भूमिका खेल्न सक्छन्। हाल नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या बढिरहेको छ र यो समय भनेको चाडपर्वको पनि हो। हाल मानिसहरू चाडबाड लक्षित गतिविधिहरूलाई तीव्रता दिइरहेको अवस्थामा कोरोना भाइरसको संक्रमण दर झन बढ्ने देखिन्छ। सहर बजारबाट मानिसहरू गाउँघर प्रवेश गरेका छन्। अधिकांशमा कोरोना संक्रमण देखिएको छ। यस्तो अवस्थामा स्वास्थ्य संस्थामा सेवाग्राहीहरूको ठूलो चाप देख्न सकिन्छ, जसले गर्दा सामान्य नागरिकले स्वास्थ्य सेवा पाउन सकिरहेको अवस्था छैन। नेपाल सरकारले यस परिस्थितिलाई नियन्त्रण गर्न कस्तो रणनीति बनाएको छ त? नागरिकलाई सहजै रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको के तयारी छ? कसरी सहजै रूपमा नागरिकले स्वास्थ्य सेवा पाउने व्यवस्था गरेको छ त? यसै विषयमा हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुराकानी गरेका छौँ।
स्वास्थ्य क्षेत्रमा अहिले प्रत्यक्ष रूपले कोरोना भाइरसले पारेको असर र वर्तमान अवस्था चाहिँ के छ?
सहरी क्षेत्रमा एकदम विस्फोटक छ, केसहरू बढिरहेछ। मान्छेहरू यस्तै तरिकाले केस बढिरह्यो भने भोलि अस्पतालमा बेड पनि नपाउने, होइन अक्सिजन पनि लगाउन नपाउने पनि सम्भावना आउन सक्छ। त्यसो भएर एकदमै एलार्मिङ छ अहिले सिचुएसन, र हामीलाई चाहिँ एकदमै प्रेसर छ। स्वास्थ्य कर्मीहरू, डाक्टरहरू, नर्सेसहरू, अस्पतालहरूलाई चाहिँ एकदमै धेरै प्रेसर छ। अहिलेसम्म त हामीले म्यानेज गरिरहेछौँ। अब संक्रमण हुने दर बढ्ने, निको हुने दर घट्ने भयो भने हाम्रो स्वास्थ्यको सिस्टमले नरान्न पनि सक्छ। एउटा सामान्य मास्क लगायो भने मान्छे बच्न सक्छ। 2 मिटरको दूरी कायम गर्यो, मास्क लगायो भने कोरोना लाग्दैन।
सामान्य रुगाखोकी देखेर विभिन्न बिरामीहरू अहिले स्वास्थ्य संस्थामा उपचारको लागि आउने क्रम छ, र उहाँहरूलाई दिइने स्वास्थ्य सेवा र संक्रमितहरूलाई दिइने एकैपल्ट भएको हुँदा कतिको चुनौती छ, यस बारेमा बताइदिनुहुन्छ?
लिमिटेड साधन र स्रोत भएको ठाउँमा अरू बिमारीको पनि उपचार गर्नु पर्यो, कोभिडको पनि गर्नु पर्यो, होइन? त्यसो भएर अभाव हुने, अप्ठ्यारो हुने, उपचार पाउन गाह्रो हुने त स्वाभाविक भयो। त्यसो भएर हामीले सधैँ जोड दिइरहेका छौँ 7-8 महिनादेखि। रोग लाग्न नदिनको लागि काम गर्नुहोस्, एउटा मास्क लगाइदिनुहोस्, 2 मिटरको दूरी कायम गरिदिनुहोस्, जरुरी नपरी घरबाट ननिस्किनुहोस् भनेको कारण के हो भने भोलि बिरामी परियो भने उपचार पाउन पनि गाह्रो, उपचार पनि छैन। फेरि COVID-19 त कुनै उपचार छैन। जहाँसम्म चाहिँ सपोर्टिभ ट्रिटमेन्टको लागि सेवा दिने भन्ने कुरा छ, अब मान्छे बच्नै सकेन, रोग लागेरै छोड्यो भने त्यस्ता मान्छेहरूको म्यानेज गर्ने हो। सपोर्टिभ ट्रिटमेन्ट मात्रै हो, डिफिनेटिभ ट्रिटमेन्ट छैन। तर एउटा राम्रो कुरा के छ भने गाउँघरतिर यो इन्फेक्सन धेरै फैलिएको छैन, र इन्फेक्सन फैलिँदा पनि धेरैजना मान्छेलाई चाहिँ कम्प्लिकेसन आउँदैन किनभने त्यहाँ जनसङ्ख्या कम्ती छ। त्यसो भएर दुर्गमको भन्दा पनि यो समस्या अर्बन एरिया र भिडभाड भएको ठाउँमा हो। भिडभाड भएको ठाउँमा हामीले म्यानेज गरिरहेछौँ, सरकार त चुप लागेर बस्ने कुरै भएन, आफ्नो पेसमा आफ्नो स्पिडमा राम्रोसँग सरसामानहरूको जोगो गरेर यत्रो 12 लाख मान्छेको PCR गर्यो र लाखौँ मान्छेको उपचार गर्यो, अहिले गरिरहेछ, गर्छ सरकारले। तर यो उपचार गर्ने कुरा भन्दा पनि रोकथामको कुरा महत्वपूर्ण हो भनेर जनतालाई सुसूचित गराउनुपर्छ। रोग लाग्न नदिनबाट के गर्ने भन्नेतिर लाग्नुपर्छ, नभए भने भ्याक्सिन जबसम्म पत्ता लाग्दैन, भ्याक्सिन जबसम्म आउँदैन तबसम्म यसको चाहिँ राम्रो सोल्युसन चाहिँ आउँदैन।
कोरोना भाइरस महामारीमा नागरिकले सहजै रूपमा आधारभूत स्वास्थ्य सेवा समेत नपाइरहेको अवस्था छ। संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्थापित गरे पनि त्यसको सही कार्यान्वयन हुन सकिरहेको अवस्था छैन। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत खोपहरू, मातृ नवजात तथा बाल स्वास्थ्य सेवा, गर्भवती प्रसव तथा सुत्केरी सेवाहरू, प्रजनन स्वास्थ्य समस्या तथा महिला क्यान्सर सम्बन्धी सेवा, मानसिक रोगहरू सम्बन्धी सेवाहरू, ज्येष्ठ नागरिक, किशोर किशोरी तथा पुरुष स्वास्थ्य सम्बन्धी सेवाहरू आदि पर्दछन्। आधारभूत स्वास्थ्य सेवाको कार्यान्वयन स्थानीय तहबाट हुन्छ। निशुल्क रूपमा प्राप्त हुने यो सेवा नागरिकले कुनै पनि भूभागबाट प्राप्त गर्न सक्छन्। यसको कार्यान्वयन खासै हुन नसकिरहेको अवस्थामा कोरोना भाइरसले गर्दा झनै चुनौती थपिएको छ। तर चुनौती थपियो भनेर नागरिकले स्वास्थ्य सेवा पाउनबाट वञ्चित नहुनुतर्फ र यसको कार्यान्वयन गर्नतर्फ सरकारवाला निकाय लाग्नुपर्छ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
रेडियो कार्यक्रम साझा बोलीको आजको अङ्कमा हामीले कोरोना भाइरस अर्थात् COVID-19 स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव र नागरिकको स्वास्थ्य सेवामा पहुँचका बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला। अब भने कार्यक्रममा गत अङ्कको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार धार्मिक भेलामा कतिजना भन्दा बढी उपस्थित हुन पाइने छैन। यसको सही जवाब हो 25 जना। यो प्रश्नमा हामीलाई साझा बोली चौतारीबाट 126 र साझा बोली फेसबुक पेजबाट 25 गरी 151 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 117 जवाफ सही भएका छन्। 117 सही जवाफ मध्येबाट कञ्चनपुरको महाकाली नगरपालिका 3 की सपना कथायत, सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका 6 का हरिबहादुर थोकर र असामको साफेबगर नगरपालिका 5 की मन्जु बुढा छानिनु भएको छ। तपाईँ तिनै जनालाई धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद। अब यो साताको प्रश्नको पालो। साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरू मध्ये हरेक 15 दिनमा छानिनु भएका 3 जनालाई उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त। यो साताका लागि प्रश्न रहेको छ, आधारभूत स्वास्थ्य सेवाको कार्यान्वयन कसले गर्छ? 1 स्थानीय तह, 2 स्वास्थ्य संस्था। प्रश्न फेरि एक पटक, आधारभूत स्वास्थ्य सेवाको कार्यान्वयन कसले गर्छ? 1 स्थानीय तह, 2 स्वास्थ्य संस्था। यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी 27 कार्तिक बिहिबारसम्ममा दिइसक्नुपर्ने हुन्छ। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रमबाट विदा माग्नुभन्दा पहिले मेरो पालिका मेरो चासो अभियान अन्तर्गत तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन्, यदि तपाईँलाई थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 जनाले मासिक 500 रिचार्ज जित्नुहुनेछ। त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एनसेल प्रयोगकर्ताहरूले 9801170029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुनेछ। हवस् त, आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्त समेत दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म भूपेन्द्र पनि बिदा हुन्छु। नमस्कार।